ما شاء الله لا حول ولا قوة إلا بالله العلي العظيم. حسبي الله ونعم الوكيل نعم المولى ونعم النصير. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. الصلاة والسلام والتحية والإكرام على النبي الأمي الغربي المكي المدني الرسول المصدق المحمود الأحمد أبي القاسم محمد.
اللهم صل محمد وآل محمد
آله الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المبين: بسم الله الرحمن الرحيم. هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون. صلوات
اللهم صل
ہے دین حق کو تمام ادیان عالم پر غالب کر دے. اور عزیزان گرامی، دین حق غالب ہو جائے گا تو کسی حکومت کی ضرورت نہیں. حکومت کی ضرورت کیوں پڑتی ہے؟ آج اس گفتگو میں حکومت اور ولایت کا فرق جو ہے وہ آپ حضرات کی خدمت میں جو میں نے سمجھا ہے وہ پیش کرنے کی کوشش کروں گا. حکومت کی ضرورت کیا ہے جبکہ اس پوری کائنات پر ایک ازلی اور ابدی حکومت قائم ہے جو ہمیشہ سے قائم ہے اور ہمیشہ رہے. قدم قدم پہ قرآن کریم اس حکومت کا اعلان کر رہا ہے. وہ ایسی حکومت ہے کہ جس سے نہ کوئی مجرم بچ سکتا ہے نہ کوئی مظلوم دادے مظلومیت پانے میں محروم رہ سکتا ہے. جو انعام بھی دیتا ہے، جو سزا بھی دیتا ہے، جو شدید العقاب ہے اس سے زیادہ پکڑ کسی کی نہیں ہے. جس کے جلال و جبروت کے سامنے کائنات کا ذرہ ذرہ خم ہے جب اس کی حکومت قائم ہے زمین پر بلکہ اس پوری کائنات پر. اور قرآن اس کی گواہی دے رہا ہے الحکم الا للہ، حکومت صرف اللہ کے لیے ہے. اور قرآن جب آپ پڑھیے اور آپ غور کیجئے تو اس میں اس کا سب سے بڑا موضوع یہی ہے کہ وہ انسانوں کو بتا رہا ہے کہ تم آزاد نہیں پیدا ہوئے، تمہارے اوپر وہ بادشاہ کائنات حاکم ہے اور تم اس کی حکومت کی نگرانی میں اپنی زندگی بسر کر رہے ہو. تو جب اتنی بڑی حکومت قائم ہے تو اس میں چھوٹی چھوٹی حکومتیں جو قائم ہوتی ہیں دنیا میں اس کی ضرورت کیوں ہے؟ آپ کہیں گے کہ صاحب حکومت سماج کی تنظیم، معاشرے کی تنظیم کے لیے حکومت ضروری ہے اور حکومتی ادارے ضروری ہیں، بغیر ان کے سماج میں تنظیم قائم نہیں ہو سکتی. لیکن کیا کوئی حکومت پوری انسانی تاریخ میں آپ ایسی دکھا سکتے ہیں کہ جب اس حکومت کے زیر سایہ قتل بند ہو گیا ہو، چوری بند ہو گئی ہو، ڈاکے بند ہو گئے ہوں، بےمانیاں بند ہو گئی ہو، غصب بند ہو گیا ہو، ظلم بند ہو گیا ہو، کوئی مظلوم ہو نہ ظالم، نہ کوئی بڑا ہو نہ چھوٹا، تو آپ کہیں گے ایسا تو کبھی نہیں ہوا. جتنی حکومتیں بڑھتی جاتی ہیں دنیا میں ظلم بڑھتا جا رہا ہے، دنیا میں ظلم بڑھتا جا رہا ہے. تو یہ انسانی حکومتیں جتنی ہمارے سامنے آئی ہیں، سکندر اعظم سے لے لیجیے، سکندر اعظم حضرت عیسیٰ سے تقریباً 500 سال پہلے بلکہ اس سے زیادہ پیدا ہوا تھا, اس کا استاد تھا ارسطو, اس نے پوری دنیا کو فتح کیا. اس کا نام کیا رکھا گیا؟ سکندر اعظم. انسانی مزاج یہ ہے کہ وہ دیکھتا ہے کہ جو سب سے بڑا فاتح ہے, سب سے زیادہ ملکوں میں قبضہ کر رہا ہے اور اپنی مملکت کی سطح بڑھاتا چلا جا رہا ہے, اس کو انہوں نے اعظم کا خطاب, سکندر اعظم, مغل اعظم. ہندوستان میں بھی مغل اعظم کس کو کہا گیا؟ اکبر کو. کیوں؟ پورے ہندوستان کو فتح کر لیا اور افغانستان تک, ادھر برما تک اور برے صغیر کو پر قبضہ کر لیا اور میں ایک بڑی حکومت قائم کر لی, اس کو کہا گیا مغل اعظم. پیغمبر کے بعد مسلمانوں میں بھی ایک اعظم پیدا ہوا. نام لینے کی ضرورت نہیں ہے. کیوں اعظم کیوں کہے گئے؟ اس لیے کہ انہوں نے قادسیہ کو فتح کیا, مصر کو فتح کیا, شام کو فتح کیا, وہ بھی اعظم کہے گئے. تو عظمت کا پیمانہ کیا ہے انسانوں کے سامنے پاس؟ جتنی بڑی حکومت ہو اتنے ہی بڑا انسان عظیم ہے. وہ قرآن جو پیمانہ دیتا ہے وہ دوسرا ہے. والذی آمنون جاہدو والذین آمنون وہاجروا وجاہدوا فی سبیل اللہ باموالہم وانفسہم اعظم درجۃ عند اللہ وہم الفائزون. مطلب اس کا یہ ہے کہ اللہ کے نزدیک تو عظیم انسان وہی ہے کہ جو ایمان لائے, جو ہجرت کرے, جو جہاد کرے اپنے مال سے, اپنے نفس سے, اللہ کے نزدیک وہی بڑا ہے اور وہی کامیاب ہونے والا ہے, وہی فائز ہونے والا ہے. تو اللہ کے نزدیک جو پیمانہ ہے بڑائی کا, وہ نہ ملکوں سے ہے اور نہ مال سے ہے نہ دولت سے ہے. انسان کے مزاج میں دنیا جو ہے وہ پیمانہ عظمت ہے. مال دنیا زیادہ ہو گیا ان کا بڑا آدمی ہے, پیسہ زیادہ ہو گیا ان کا بڑا آدمی ہے, زمین اس کے پاس زیادہ ہو گئی ان کا بڑا آدمی ہے. اور صرف بڑا آدمی ہی نہیں, کہتے ہیں صاحب یہ بہت انہوں نے کامیاب زندگی گزاری, بڑا پیسہ پیدا کیا, بہت بڑا بینک بیلنس ان کے پاس ہے, یہ بہت بڑے آدمی ہے. یہ کیوں بڑے آدمی ہے؟ انہوں نے کئی ہزار ایکڑ زمین پیدا کی, یہ بہت بڑے آدمی ہے. انہوں نے دولت پیدا کی اور بہت بڑے آدمی ہیں. انہوں نے اقتدار پیدا کیا اور بہت بڑے آدمی ہیں. غور کیجیے تو ان میں کوئی کچھ نہیں پیدا کرتا. جو لوگ کہتے ہیں کہ انہوں نے بہت پیسہ پیدا کیا ہے, وہ پیدا کہاں کرتے ہیں؟ دوسروں کی جیب کا اپنے جیب میں سمیٹ لیتے ہیں اور بڑے آدمی بن گئے. اور بڑے آدمی بن گئے. زمین کوئی پیدا کرتا ہے؟ جتنی زمین روزے اظہر اللہ نے پیدا کی تھی وہ اتنی آج بھی ہے. بس ادھر کی لکڑی ادھر کر کے 420 کر کے زمین پر قبضہ کر لیا, ان کا بڑے آدمی ہے. اللہ نے کہا نا یہ بڑے آدمی نہیں ہے. تو بڑا آدمی کون ہے؟ بڑا آدمی وہی ہے جسے اللہ بڑا کہتے ہیں. ہم جب اپنے نبی کو مرسل اعظم کہتے ہیں تو اس لیے مرسل اعظم کہتے ہیں کہ پیغمبر کی عظمت کا اعلان اللہ نے کیا ہے, انسانوں نے نہیں کیا. سننے دیجئے محمد و آل محمد, انسانوں نے نہیں کیا. اب تھوڑی دیر کے لیے پھر آ جائیے وہیں, جب حکومت قائم ہے اللہ کی تو اس حکومت میں بہت سی حکومتیں اور حکومتوں کو ہم نے دیکھا ہے, جتنی حکومت بنتی ہے اتنی قتل ہوتا ہے. اور جب کوئی نئی حکومت قائم ہوتی ہے تو انسانی خون کے اوپر قائم ہوتی ہے, اس کی بنیاد خون انسانی پر رکھی جاتی ہے. نہ جانے کتنے گھر اجڑتے ہیں, نہ جانے کتنی بستیاں تاراج ہوتی ہیں, تب ایک حکومت بنتی ہے. اور پھر دوسری حکومت آتی ہے, اس حکومت سے جنگ کرتی ہے اور حملہ کرتی ہے, تب بھی بے گناہوں کا خون بہتا ہے. آج تک ہم نے نہیں سنا کسی حکومت نے اپنے ملک میں چوریاں بند کر دی ہوں, ڈاکے بند کر دیے ہوں, قتل و غارت گری بند کر دی ہو. آپ کہیں گے کہ سماج بغیر ادارے کے کیسے چلے گا؟ حکومتیں ادارے بناتی رہتی ہیں, ایک ادارہ, دو ادارہ, تین ادارہ, جیسے مسئلہ آیا ایک ادارہ اور بناؤ. مسئلہ پیدا ہوا کہ اقلیتوں کو کون دیکھے گا, ان کا اقلیتی کمیشن کا ادارہ بنا دو, ان کا تعلیم میں دھاندلی ہو رہی ہے उन्होंने कहा कि एक तालीमी बोर्ड बना दो, उन्होंने कहा कि अदालतों में धांधली हो रही है, और कहा उनके ऊपर एक निगरान कमेटी बना दो। जितने इदारे बनते चले जा रहे हैं उतनी ही जुल्म बढ़ता चला जा रहा है, उतने ही जुल्म बढ़ता चला जा रहा है। हुआ हुआ क्यों? इसलिए कि हुकूमत के अंदर हुकूमत बनाना क्या है, अल्लाह की हुकूमत का एतराफ इंसान कर ले, इससे ज्यादा बेहतर नरम और दब समाज में पैदा करने के लिए कोई चीज नहीं है। अगर अल्लाह की हुकूमत का एहसास इंसान को हो जाए, हुकूमत इलाहिया का एहसास हो जाए, तो उस बड़ी हुकूमत के अंदर छोटी छोटी हुकूमतों का मिसाल बस यही है कि जैसे एक इंसान का मकान है, उसमें कुछ चूड़ियों ने अपने घोंसले बना लिए। अब उन घोंसलों को समझती है हमारी हुकूमत है, समझती है हमारी हुकूमत है, और अगर कई है तो आपस में लड़ती नहीं है कि ये मेरा मकान है, वो कहते हैं मेरा मकान है, और मकान है किसी दूसरे का, जब चाहे वो नोच के इन्हें फेंक दे। वही हाल इंसानी हुकूमतों का है, इंसानी हुकूमतों का है। आज तक किसी हुकूमत ने समाजी तंजीम की हो और इसकी कोई मिसाल दुनिया में हो तो आप हमें बता दीजिए। हमने तो यही देखा है कि हुकूमतें बढ़ती जा रही हैं और जुल्म बढ़ता जा रहा है। और मैं आपको एक बात बताऊं, जो पुराने बुजुर्ग हैं उनसे आप पूछ लीजिए, आज से 50 साल पहले हुकूमत के पास इतने इदारे नहीं थे। बड़े सगीर में 50 साल पहले, 60 साल पहले, 70 साल पहले इतने इदारे नहीं थे, मगर बस्ती के लोगों पर बज़ाहिर कोई हुकूमत नहीं थी। थाना कहीं रहा होगा, तहसील कहीं है, जिला कहीं है, मगर बस्ती वाले आपस में मिल के ऐसी जिंदगी बसर करते थे कि जो आज की जिंदगी से कहीं ज्यादा बेहतर है। एक आदमी रात को आवाज देता था कि मेरे घर में चोर घुस आया, सारी बस्ती डंडा लेके निकल पड़ती थी, जाने न पाए आ रहे हैं, घबराना नहीं। आज हुकूमत के सैकड़ों इदारे बन गए हैं, आज कोई रात को चिल्लाता रहे मगर दूसरा आदमी अपना दरवाजा खोलने के लिए तैयार नहीं होगा। ये हमने देखा है कि हुकूमत की मदद के बगैर सारा काम खुद कर लेते थे। किसी की शादी है, सारा गांव कहता था ये हमारी लड़की है, ये बस्ती की लड़की है, आगे दरवाजे पर खड़ा हो गया, जिसके पास जो है लाके पहुंचा दिया, किसी ने चारपाइयां पहुंचा दी, चादरें पहुंचा दी, बिस्तर पहुंचा दिया, नवेद के नाम पर आटा दाल चावल खाने पीने की चीजें सब लाके पहुंचा दी, बड़े इत्मीनान से शादी हो जाती थी। आज हम देख रहे हैं इदारे कायम हो गए हैं, जहां किसी की शादी हुई वो कागज लिए आया, एक दरखास्त लिख दीजिए, कहाँ लिखेंगे, वो फला फला ही अदारा है वहाँ देना है मेरी लड़की की शादी है, फला मौलाना की यहाँ दरख्वास्त देनी है मेरी लड़की की शादी है। लेकिन आज से 50 साल पहले ये सब कुछ नहीं होता था, सारी लड़कियाँ ब्याह भी दी जाती थी, और जो मरता था उसे कफन दफन भी हो जाता था, और जो यतीम होते थे उनकी परवरिश भी हो जाती थी। इसका मतलब ये है कि बगैर हुकूमत के भी समाज कायम हो सकता है, बगैर हुकूमत के भी समाज कायम हो सकता है। आज कोई दलील अगर हो हुकूमत के पास कि कहीं कोई हुकूमत कायम हुई हो, हमने खुद मुसलमानों को देखा है, एक से एक खलीफा है, लेकिन सब एक से जुल्म में बढ़ते चले गए, यजीद, यजीद के बाद मरवान, मरवान के बाद वलीद, अब एक से एक बढ़ते चले जा रहे हैं। बात तो ऐसे आए हैं कि बेगुनाहों का सर सामने रखा जाता था तब वो नाश्ता करते थे, बात ऐसे है कि एक एक दुब्बे का नाश्ता कर जाते थे, और जितना ज्यादा मुल्क फतह हो उतने ही उसे अपने को वो बड़ा समझता था, और उसका नतीजा ये हुआ कि मुसलमानों का भी मिजाज बदल गया। अभी न्यूयॉर्क में एक दो तीन साल पहले एक मजमून छपा किसी का कि लोग हजरत अली की तारीफ करते हैं, हजरत अली ने तो इस्लामी मम्लिकत में एक इंच का इजाफा नहीं किया, एक इंच का इजाफा नहीं किया। क्या मतलब? मतलब यही है कि उनके सामने जो किरदार है वो देख रहे हैं कि उन्होंने आज ये मुल्क फतह किया, कल वो मुल्क फतह किया, परसों वो मुल्क फतह किया, आज इनको मारा, कल उनको मारा, अली ने कोई इजाफा नहीं किया। सवाल ये है कि आपने पहचाना ही गलत, वो ममलकत सादी उनका काम है, अली को अल्लाह ने किरदार सादी के लिए पैदा किया, अली के बारगाह में किरदार ढलते थे, मुल्क नहीं ढलते थे। और अब तंजीम कैसे होगी? अब मैं एक मिसाल दूं, फर्ज कीजिए कि एक ऐसी बस्ती है, आपको इत्तला मिलती है और लोग कहते हैं कि वो बस्ती उसमें सब आदिल है, उसमें सब आदिल है, تو آپ اپنی جگہ پر خود فیصلہ کر سکتے ہیں, عقلی فیصلہ, عقل سے فیصلہ کر سکتے ہیں. اگر واقعی سب کے سب عادل ہیں تو وہاں نہ چوری ہوتی ہوگی, نہ ڈاکہ ہوتا ہوگا, نہ قصب ہوتا ہوگا, نہ قتل ہوتا ہوگا, نہ کوئی کسی کو چھوٹا بناتا ہو, نہ کوئی بڑا بناتا ہوگا, نہ کسی پر ظلم ہوتا ہوگا, نہ ظالم ہوگا, نہ مظلوم, کچھ بھی نہیں ہوگا. خود بخود اب یہ فیصلہ کرتی ہے اگر سب عادل ہیں تو سماج کو, اسلام کا کام کیا ہے, سماج کو عادلانہ بنانا, نہ کہ حکومت قائم کرنا. جب حکومت قائم ہوگی تو سارے ادارے قائم ہوں گے. حضور محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے مدینے میں آ کے 23 سال تک جو نظام قائم کیا وہ کیا تھا؟ حکومت تھی. اگر حکومت تھی تو حکومت کہتے کسے ہیں؟ حکومت اسے کہتے ہیں جس کے پاس سلطنت ہو, یعنی تسلط کرنے کے ذرائع اس کے پاس ہو, جس کے پاس فوج ہو, جس کے پاس سپاہی ہو, جو جس کو چاہے گھر سے پکڑوا کے بلوا لے, جسے چاہے اسے قتل کر دے, جسے چاہے اسے پھانسی دلوا دے. یہی تو حکومت کا کام ہے. پیغمبر اسلام نے جو نظام قائم کیا تھا, اگر وہ حکومت تھی تو آپ بتائیے پیغمبر نے کوئی فوج بنائی, کوئی لشکر بنایا, کوئی بیت المال قائم کیا, کوئی دارالعمارہ بنایا؟ قرآن کو سیدھے سیدھے کہہ رہا ہے پیغمبر, تم کو حوالدار بنا کے نہیں بھیجا ہے, حوالے دار بنا کے نہیں بھیجا ہے, تم کو صرف بشیر النذیر بنا کے بھیجا ہے. تمہارا کام پیغام پہنچانا ہے, کوئی مانے یا نہ مانے. تم کیوں پریشان ہوتے ہو؟ کیوں پریشان ہوتے ہو؟ ماننا نہ ماننا ان کا کام ہے. گویا پیغمبر اسلام یہی پیغام دیتے تھے کہ حکومت الہیہ کا اعتراف کر لو, کسی حکومت کی ضرورت نہیں ہے. تمہارا نفس, تمہارا ضمیر خود تمہارے اوپر حکومت کرے گا. اور جب ضمیر نفس انسانی پر حکومت کرتا ہے تو انسان وہی انسان ہے جو سلمان بنتا ہے, ابو ذر بنتا ہے. آپ یہ سمجھ لیں کہ آج بھی اس سماج میں بہت سے اچھے لوگ ہیں, ہم اس سے پوچھتے ہیں کہ اگر یہ حکومت نہ ہو تو کیا آپ چوری کرنا شروع کر دیں گے؟ اگر پولیس نہ ہو تو آپ چوری کریں گے, ڈاکہ ڈالیں گے؟ وہ کام ہے نا. تو اس کا مطلب یہ ہے کہ یہ پولیس, یہ تھانہ, یہ نگراں ادارے جو ہیں وہ شریف انسان کے لیے نہیں بنتے, ان کے لیے بنتے ہیں جو سماج میں فساد پیدا کرتے ہیں, فسادی ہوتے ہیں, اور پھر وہی پہنچ جاتے ہیں ان اداروں میں اور اداروں کو چلانا شروع کر دیتے ہیں. جب چلانا شروع کر دیتے ہیں تو ظلم گھٹنے کے بجائے اور بڑھ جاتا ہے, گھٹنے کے بجائے اور بڑھ جاتا ہے. آپ بتائیے, مخلوقات الہی بہت ہے آپ کے سامنے, کئی حکومت اور بھی دیکھی ہے, گروہ میں جو لوگ رہتے ہیں ہر طرح کی مخلوقات ہیں. مثلا وہ مخلوق جو گروہ کے ساتھ زندگی بسر کرتے ہیں, ایک جیسے کے ساتھ رہتے ہیں, اور ان کے یہاں بھی ایک نظام ہے, ان کے یہاں بھی نظام ہے, مگر وہ نظام, اس میں کوئی حکومت نہیں ہے, کوئی اس میں بادشاہ نہیں ہوتا, سب چین سے رہتے ہیں, نہ کوئی کسی پر حملہ کرتا ہے اور نہ کوئی کسی کے گھر پہ قبضہ کرتا ہے, اور نہ کوئی کسی کو کی زندگی میں رکاوٹ ڈالتا ہے. یہ جتھا بنا کے رہتے ہیں, مگر ان میں ایک قائد ضرور ہوتا ہے, مگر ان میں قائد ضرور ہوتا ہے. آپ ہرنوں کو دیکھ لیجئے, ہرنوں کے جتھے میں ایک قائد ہوگا. آپ ٹائر جو اڑ کے آتے ہیں ایک ساتھ گروہ میں, ان میں بھی ایک قائد ہوتا ہے جو آگے آگے چلتا ہے. اب سوال یہ پیدا ہوتا ہے, یہ قائد بناتا کون ہے؟ یہ قائد بناتا کون ہے؟ کیا یہ جگہ بنا کے رہنے والے, گروہ بنا کے رہنے والے مخلوقات الہی جو ہیں, کیا ووٹنگ سے اپنا قائد طے کرتے ہیں؟ اپنا قائد ووٹنگ سے تو نہیں طے کرتے, پھر کیسے طے کرتے ہیں؟ وہی جو پیغمبر نے کہا تھا, جو اپنے امام کو پہچانے بغیر مر گیا وہ ہلاکت کی موت مرا. وہ پہچان لیتے ہیں کہ ہماری نسل میں ہمارا قائد کون ہے, اور یہ وہی ہوتا ہے جو ان صلاحیتوں میں, جو اس نو کی صلاحیتیں ہیں ان میں سب سے آگے ہوتا ہے, اور پہچان لیتے ہیں, اور پہچان کے ان کے ساتھ چلنے لگتے ہیں. جب ان کے ساتھ چلنے لگتے ہیں تو وہ حفاظت کرتا ہے. اس نے کہا بس یہاں سے بھاگ لینا ہے, سب ایک ساتھ بھاگیں گے. اس نے کہا یہاں اپنی غذا تلاش کرنی ہے, سب غذا تلاش کرنے لگیں گے. تو وہ خطرات کو بھانپ لیتا ہے, خطرات کو بھی بھانپ لیتا ہے, سمجھ لیتا ہے, اور اچھائیاں جو ہیں, یعنی جہاں اللہ کی نعمتیں ہیں, یعنی ان کی غذائیں جہاں ہیں, وہ بھی وہ سمجھ لیتا ہے. وہ آگے آگے چلتا ہے, اپنے گروہ کو لے کے وہاں پہنچا دیتا ہے, اپنے گروہ کو لے کے وہاں پہنچا دیتا ہے. یہی ہمارے نبی کی صفت ہے. آپ بشیر بھی ہیں, نذیر بھی ہیں. کہیں نہیں قرآن نے کہا ہے کہ میں نے نبی کو اس لیے بھیجا ہے کہ حکومت قائم کریں گے، بلکہ یہی کہا ہے کہ وہ بشارت دیں گے اور انتظار کریں گے۔ بشارت کہتے ہیں اچھائیوں کی خبر دینا۔ فرض کیجئے کسی نے کہا آپ سامنے جا رہے ہیں، راستے میں ایک بہت خوبصورت باغ پڑے گا، بڑی ٹھنڈی ہوا اس میں چلتی ہے، اچھے اچھے پھل ہیں، آپ کو کھانے کو ملے گا، بیٹھنے کا انتظام ہوگا، کوئی خطرہ نہیں ہے، یہ بشارت ہے۔ اور کسی نے کہا اس راستے سے نہ جائیے، ایک ایسا گڑھا ہے کہ جس میں سانپ بچھو بھرے ہوئے ہیں، اگر گر گئے تو اس میں سے نکل نہیں سکتے، یہ انذار ہے، یہ انذار ہے۔ یہ کہنے والے کو نذیر کہتے ہیں اور اس خبر کے دینے والے کو بشیر کہتے ہیں۔ اللہ نے نبی کو بشیر اور نذیر بنا کے بھیجا ہے، قائد بنایا ہے، ولی بنایا ہے۔ تو حکومت اور ولایت میں یہی فرق ہے کہ ولایت کو نہ فوج کی ضرورت ہے، نہ لشکر کی ضرورت ہے، نہ تھانے کی ضرورت ہے، نہ سپاہی کی ضرورت ہے۔ آپ کہیں گے کام کیسے چلے گا؟ کام تو چل رہا تھا مدینے میں، عزیز نے کہا کام مدینے میں چل رہا تھا۔ پیغمبر اسلام گھر سے نکلتے تھے، مسجد میں آتے تھے اور کہتے تھے فلا دشمن حملہ کرنے والا ہے، اپنے اپنے گھر سے نکل کے اللہ کی راہ میں جہاد کرو۔ نام لے کے کبھی کسی سے نہیں کہا کہ تم کو آنا ہے، تم کو آنا ہے، تم کو آنا ہے، اس لیے کہ یہ سب کام حکومت کا ہے اور یہاں قیادت ہے، یہاں ولایت ہے۔ کہا کہ تم کو جانا ہے، تم کو جانا ہے، کون ہے جو جہاں مقابلہ کرنے کے لیے گھروں سے نکل آئے؟ کچھ بیٹھے رہ گئے، جو بیٹھے رہ گئے ان کو پکڑ کے نہیں نکلوایا، پکڑ کے نہیں نکلوایا، چھوڑ دیا ان کو۔ آیت آ گئی، جو بیٹھے ہیں وہ کھڑے ہونے والے کو مقابلہ نہیں کر سکتے، اللہ کی نظر میں وہ بہت چھوٹے آدمی ہیں، اللہ کی نظر میں وہ بہت چھوٹے آدمی، ان کی کوئی حیثیت نہیں ہے۔ اب یہ گئے خیبر میں، آپ نے جو سنا ہے کہ پہلے صاحب علم لے کے گئے واپس چلے آئے، دوسرے صاحب گئے وہ بھی واپس چلے آئے۔ کیا پیغمبر نے دیا تھا عالم؟ نام رکھا ہوا تھا، پیغمبر نے کہا کون ہے کہ جو جائے مرحب سے مقابلہ کرنے، کون ہے جو جائے ہم اندر سے مقابلہ کرنے کے؟ ایک صاحب اٹھ کے کھڑے ہو گئے، انہوں نے کہا ہم جا رہے ہیں۔ پیغمبر خاموش ہے، پیغمبر خاموش ہے۔ یاد رکھیے نبی جو ذمہ داری جسے سپورٹ کر دیتا ہے وہ کبھی شکست نہیں کھا سکتا، کبھی اس میں ناکام نہیں ہو سکتا۔ دور بھیج دیجیے محمد و آل محمد، رکھا ہوا ہے۔ ایک صاحب گئے اور اس کے بعد مرحب کو جو دیکھا تو واپس چلے آئے، دوسرے صاحب نے ہمت کی، انہوں نے کہا اب ہم چلتے ہیں، انہوں نے آلم اٹھایا، پہنچے اور دیکھا مرحب کو، ڈر گئے، وہ بھی واپس چلے آئے۔ تو واپس آنے کا، اور اس کے بعد پیغمبر نے کہا کل اسے عالم دوں گا کہ جو کرار ہوگا اور غیر فرار ہوگا۔ اس کا مطلب اب نبی عالم دے رہے ہیں، اب نبی عالم دیں گے، اب نبی انتخاب کریں گے، اس لیے کہ یہ ولی ہے۔ پہلے سب کو اجازت دی، جس کو جانا ہو جائے۔ اچھا جس جنگ میں بھی دیکھیے یہی ہے، جس کو جانا ہے جائے۔ اچھا ذرا آپ کو گدگدا دوں، میں تو گئے اور جا کے واپس چلے آئے۔ اچھا ہر جنگ میں یہی دیکھا، ہر جنگ میں یہی دیکھا، جہاں خطرہ زیادہ ہوتا تھا وہاں اٹھتے ہی نہیں تھے، جہاں خطرہ زیادہ ہوتا تھا وہاں اٹھتے ہی نہیں تھے، اور یہاں چلے گئے، چلے گئے اور واپس چلے آئے۔ ایک کتاب میں دیکھا، ایک صاحب نے تعویل کی اس کی اور دفاع کیا، اور اس میں لکھا ہوا ہے کہ صاحب وہ اس لیے چلے آئے کہ وہ ڈرے نہیں تھے مرحب سے، وہ تو مقابلہ کرنے کے لیے بالکل تیار تھے، مگر وہ گھوڑا جو تھا ان کا وہ بھڑک گیا۔ اس میں میں نے ایک شعر کہا تھا، وہ سنا دوں کہ تاکہ جو لوگ ڈوب رہے ہیں اس کی نیند چلی جائے۔
محمد والے محمد،
ایک صاحب مجھ سے بولے طنز کیوں کرتے ہیں آپ، بزدلی کا رنگ ہر تصویر میں بھرتے ہیں آپ، جنگ خیبر سے جو بھاگے صاحب مقدور تھے بہادر، بس ذرا حالات سے مجبور، باب خیبر توڑنا کچا دھاگا تھا انہیں، خود نہیں بھاگے تھے گھوڑا لے کے بھاگا تھا، خود نہیں بھاگے تھے گھوڑا لے کے بھاگا تھا انہیں۔ تو میں یہ بولا ان سے ہنس کر، ٹھیک کہتے ہیں جناب، ہاں مگر ایک بات کا دے دیجئے مجھ کو جواب، روک سکتا تھا نہ جو ایک اسب بے ہنگام کو، کیا سوالے گا نظام امت اسلام؟ گرامی بات تو صرف یہ ہے کہ گھوڑا سنبھلتا نہیں، اور پورا نظام سنبھالنے کے لیے آ گئے، حکومت تو بنا لی، فوج تو بنا لی، فوج بنا لی, بیت المال قائم کر لیا, دارالعمارہ بنا لیا, سب کچھ ہو گیا جو حکومتوں میں ہوتا تھا, جو آس پاس کی حکومتوں میں ہو رہا تھا وہی سب کچھ ہونے لگا. جب کچھ سب کچھ ہونے لگا تو اس کا مطلب یہ نہیں ہے کہ ولایت مٹ گئی. ولایت اپنا کام اپنی جگہ کر رہی ہے. ولایت کا کام کیا ہے؟ پیغام دینا, دعوت دینا, بتا دینا یہ خراب راستہ ہے, یہ صحیح راستہ ہے, یہ اچھا راستہ ہے, مولا متقیان آواز دے رہے ہیں کہاں جا رہے ہو, یہ ہلاکت کا راستہ ہے, یہ تباہ ہو جاؤ گے, تباہ ہو جاؤ گے. اور آج تک تباہ ہو رہے ہیں مسلمان, آج تک تباہ ہو رہے ہیں مسلمان. یہ علی سے بغاوت کی سزا ہے جو ملتی جا رہی ہے. کہیں سکون ہی نہیں مل رہا ہے, کہیں اس کا اختتام ہی نہیں ہو رہا ہے, عزیز الکرام بڑھتے چلے جا رہے ہیں. تو اب آپ سمجھ لیں کہ جس سے گھوڑا نہ سنبھلا وہ امت کا نظام سنبھالے گا کیوں؟ اور جو لوگ کہتے ہیں کہ وہ خلافت پیغمبر کی, نہ بالکل صحیح نہیں ہے. پیغمبر کی خلافت ہوتی تو پیغمبر کہتے, انہیں خود اس کا احساس تھا, انہیں خود اس کا احساس تھا. شروع میں کہا ہم خلیفہ پیغمبر ہیں, ذرا سا آگے بڑھے کہنے لگے ہم خلیفۃ المسلمین ہیں. اور ادھر 200-300 سال پہلے ان کے ماننے والے جو نئے پیدا ہوئے وہ کہنے لگے یہ خلافت الہیہ تھی. تو آج تک یہی طے نہیں ہو پایا کہ وہ خلافت اللہ کی تھی یا رسول کی تھی یا مسلمانوں کی تھی. اللہ کی ہو نہیں سکتی, اس لیے کہ قرآن میں کہیں کوئی دلیل نہیں ہے, کہیں کوئی آیت نہیں ہے. اور اگر اللہ کی ہوتی تو رسول بتا دیتے کہ خلافت قائم کرنا ہے اللہ کی. اللہ نے خلافت کا جو مفہوم دیا ہے وہ تو اس کا مطلب یہ ہے کہ ہر انسان اللہ کا خلیفہ ہے, ہر انسان اللہ کا خلیفہ ہے. جو چیز جس کے پاس ہے اس کی ملکیت نہیں ہے, خلافت ہے, اس کا مالک حقیقی خدا ہے. ایک جگہ کھیت ہے کسی کے پاس, وہ اس پر خلیفہ ہے اللہ کا, مالک تو بن ہی جاتا ہے آدمی, زبردستی مالک تو بن ہی جاتا ہے. لیکن ایک مسلمان جو ہے, سچا مسلمان, وہ جانتا ہے اللہ کی امانت ہے, اور اس کی مرضی کے خلاف اگر ہم خرچ کریں گے, اس کی مرضی کے خلاف اگر ہم اسے صرف کریں گے تو یہ ظلم ہوگا اور سزا ملے گی. اس لیے کہ مسلمان جانتا ہے کہ اس کی حکومت معطل نہیں ہوتی کبھی, اور وہ ایسی حکومت ہے ایک دنیا میں انسانوں کی قائم کی ہوئی حکومتوں سے, ایک حکومت میں چوری کر کے بھاگ کے دوسری حکومت میں آدمی جا سکتا ہے, لیکن اللہ کی حکومت سے نکل کے کہاں جائے گا؟ لا يمكن للفرار من حکومتك, تیری حکومت سے فرار ممکن ہی نہیں. اس کی حکومت سے جائے گا کہاں؟ اسی کی حکومت میں آئے گا. اس کی حکومت سے نکلے گا بھی تو اسی کی حکومت میں آئے گا. ہر جگہ اس کی حکومت ہے. جب اس کی ہر جگہ حکومت ہے تو ایک مسلمان اسے احساس ہے کہ ہم اللہ کے خلیفہ ہیں. آدم کو خلیفہ بنایا, جب فرشتوں نے پوچھا کہ کس کو بنا رہا ہے تو اللہ نے کہا میں اپنا خلیفہ بنا رہا ہوں, تم لوگ سجدہ کرو, اپنی روح پھونک دی. تو خلیفہ بنایا کس کو؟ انسانیت کو خلیفہ بنایا, کسی ایک انسان کو نہیں, ہر انسان کو. جو انسانیت جہاں بھی ہے وہ اللہ کا خلیفہ ہے, جو چیز اسے ملی. اور قرآن بار بار کہتا ہے خلیفہ اچھے بھی ہوتے ہیں برے بھی ہوتے ہیں. آد و ثمود جن پہ عذاب نازل ہوا انہیں بھی قرآن نے خلیفہ کہا ہے. البتہ یہ کہتا ہے کہ اللہ جب لوگ زیادہ غلط راستہ اختیار کرتے ہیں تو اللہ ان سے چھین لیتا ہے, چھین کے کسی دوسرے کو دے دیتا ہے. مگر ساری انسانیت جو ہے خلیفہ ہے. خلافت کوئی نظام ہے ہی نہیں, خلافت تو انسانیت کی ایک خصوصیت ہے, ایک خصوصیت ہے. اب پیغمبر اسلام نے ولایت قائم کی, اب آپ کہیں گے صاحب ولایت کسے کہتے ہیں بیٹا؟ فاتحہ پڑھ کے شیخ پرویز حسن بل سید علی انصر رات کو بخش دیجیے, ان کی روح کو اسال کر دیجیے, اس لیے کہ بعد میں بھولنے کا خطرہ ہے. بسم اللہ الرحمن الرحیم. اب آپ کہیں گے ولایت کسے کہتے ہیں؟ آپ کہیں گے ولایت کسے کہتے ہیں؟ ولایت کا مطلب ہے قیادت, اسوا بن کے سامنے رہنا, آئیڈیل بن کے سامنے رہنا, ماڈل بن کے سامنے رہنا. پیغمبر اسلام نے جو نظام قائم کیا تھا سماجی نظام, एक आदलाना समाज कायम किया था जिसमें न किसी फौज का दखल था, न किसी सिपाही का दखल था, न किसी डंडे का दखल था, न किसी तलवार का दखल था। पैगंबर इस्लाम का अखलाक था, उनकी तालीमात थी, उनकी हिदायत थी, इंसानों की समझ में आने लगा और उन्होंने एक समाज बना लिया। अच्छे अफराद, आदिल अफराद इतने ज्यादा हो गए, जो शरीर थे वो पीछे रह गए, वो दब गए, वो कुछ नहीं कर सकते थे पैगंबर इस्लाम की जिंदगी में। इसलिए कुरान ने कहा है कि अगर तुम 10 हो तो 200 पर भारी रहोगे। क्यों? इसलिए कि 10 अगर साहिब ईमान है तो एक ही बात कहेंगे, इसलिए कि ईमान 10 नहीं होता, एक ही होता है, वो एक ही बात कहेंगे। और वो बाकी 200 जो है वो सब बातिल परस्त है। मैंने किसी मजलिस में कहा था कि बातिल की हजारों शक्लें हैं मगर हक तो एक ही होता है, हक तो एक ही होता है, तो उनमें कभी इत्तेहाद तो हो ही नहीं सकता। इसलिए ये भारी होंगे, उस पर हावी होंगे, तो वो समाज के आदिल अफराद जो थे वो उन अफराद पे हावी हो गए जिनके अंदर फसाद मौजूद था, वो फसाद किसी वक्त कर सकते थे और उसमें हर तरह के लोग थे। अब देखिए विलायत किसे कहते हैं, विलायत किसे कहते हैं। इससे पहले मैं कल की मजलिस में कह चुका हूँ कि अली पैगंबर इस्लाम के सामने खामोश रहते थे, इमाम हसन मौलाए के सामने खामोश रहते थे, इमाम हुसैन हसन मुश्तबा के सामने खामोश रहते थे। क्यों? इसलिए कि वो वली थी, ये पीछे चल रहे थे, वो आगे चल रहे थे, खुद को इस तरह से खिदमत करते थे, इस तरह पीछे रहते थे जिस तरह गुलाम आखा के पीछे रहता है। और ये बताया है कि इमाम और मामूम में जो अल्लाह का बनाया हुआ इमाम है, इंसानों के बनाए हुए इमाम की बात नहीं करते, वो हमारे लिए आका और मौला की हैसियत रखता है। सिर्फ मौला का मतलब सिर्फ मदद के लिए पुकारना नहीं है, मौला का इत्तेबा भी जरूरी है, मौला का इत्तेबा भी जरूरी है। मौला मौला कहने वाले तो न जाने कितने हैं, लेकिन अली का इत्तेबा करने वाले कल भी कम थे, आज भी कम है। उनका इत्तेबा करने वाले, उनके रास्ते पर चलने वाले कल भी कम थे, आज भी कम है। और हो सकता है कि कहीं ऐसा मरहला आ जाए तो कितने कम होंगे ये मैं नहीं कह सकता, कितने कम होंगे, कितने होंगे, कितने तादाद में होंगे ये अंदाजा नहीं लगा जा सकता, मगर जितना नजर आते हैं उतना तो नहीं होंगे, उतना नहीं होंगे। एक जाकिर साहब कराची में तकरीर कर रहे थे और तकरीर करते करते मजमे की तरफ देखा और कहा यह सारा मजमा जो है इस वक्त इस बात की दलील है कि आज साहिबान ईमान ज्यादा है, साहिबान इस्लाम ज्यादा है और साहिबान मार्फत ज्यादा है। आज से 1400 साल पहले कम थे, आज से 1400 साल पहले कम थे। उसकी दलील ये है कि आज से 1400 साल पहले अगर इमाम हुसैन यजीद में इलेक्शन हो जाता तो इमाम हुसैन की जमानत जब्त हो जाती, उनके अल्फाज है। इमाम हुसैन की सारा वोट तो जो था वो यजीद का था, सारा वोट यजीद का था। असर लोग ने कहा हाँ बिल्कुल ठीक है, तो उनका अच्छा आज अब आप बताइए तबड़ा मजमा है इसमें यजीद के वोटर कितने हैं, जरा हाथ उठाए। किसी ने हाथ नहीं उठाया, किसी ने हाथ नहीं उठाया। और उनका इमाम हुसैन के वोटर कितने हैं, सारे लोगों ने दोनों हाथ उठा दिए। सारे लोगों ने जब दोनों हाथ उठा दिए तो उन्होंने कहा देखा ना, आज अगर इलेक्शन हो जाए तो यजीद की जमानत जब्त हो जाएगी। आज हुसैनी चारों तरफ फैले हुए हैं, मेरे साथ एक साथ मेरे साथ बैठे हुए थे एक साहब, वो जरा तड़प के खड़े हुए वाहवा की। मैंने कहा जरा रुक जाइए, कहने लगा ऐसा नुक्ता साहब मैंने आज तक सुने नहीं, बिल्कुल सही दलील दी है, बिल्कुल सही दलील दी है। मैंने कहा ये भी तो समझ लीजिए कि यजीद जो है खाली वोट लेके मांगने के लिए नहीं आएगा, एक हाथ में थैली होगी, एक हाथ में तलवार, और ये जितने हैं उस जमाने में जब अब्दुल्ला एक साहब के लड़के थे अब्दुल रहमान, तो मरवान गया उनसे यजीद की बैत देने के लिए, तो बैत कर ली उन्होंने। जब वो आया मरवान तो हाकिम शाम ने पूछा कि कितना पैसा खर्च हुआ, कहने लगे 10,000 दिरहम। तो कहा बहुत सस्ते में मिल गया, ये वोट जो है बहुत सस्ते में मिल गया। तो हमने कहा कि यजीद जो आएगा वो थैली के बगैर तो आएगा नहीं और तलवार के बगैर आएगा नहीं, ये जितने हैं तलवार देख के भाग लेंगे और थैली देख के टूट पड़ेंगे और वही सूरत हाल होगी जो आज से 1400 साल पहले हुई थी। माफ कीजिएगा, अल्लाह बचाए हमें और हमें इतना शऊर दे दे, माफ कीजिएगा। कभी कभी मुगालते होते हैं। मैंने एक जगह हैदराबाद में अपनी छोटी सी नज़म पढ़ी, जब इनकलाब ईरान कामयाब हुआ था, तो वो नज़म थी कि एक दानिशमंद ने, वाकया एक साहब ने कहा था कि ईरान 100 साल पीछे हो गया, आका खुमैनी आए, इमाम खुमैनी आए और ईरान को 100 साल पीछे कर दिया। तो मैंने एक छोटी सी नज़म कही थी, एक दानिशमंद ने एक रोज मुझसे कहा कि वो खुमैनी के हो तुम सब इस कदर मिधसरा, आके पेरिस से खुमैनी ने हटाकर शाह को मिल्लत ईरान को 100 साल पीछे कर दिया। मैं ये बोला उनसे हंसकर, ठीक कहते हैं हुजूर, है खटकता आपको बस 100 बरस का फासला, है नवाए अपने आलम का जरस पीछे, अभी जाएगा ईरान 1400 बरस पीछे, जाएगा ईरान 1400 बरस पीछे। मैंने पढ़ा कहाँ, हैदराबाद में, एक दानिशमंद थे वहां मौजूद, प्रोफेसर, नाम लेने से कोई फायदा नहीं, वो आ गए स्टेज पर। उन्होंने कहा तो फिर आप क्या चाहते हैं कि यजीद और शिमर के अहद में तारीख चली जाए? हमने कहा ना, मैं चाहता हूँ हबीब इब्न मज़ाहिर, मुस्लिम इब्न और सजा, सईद और ज़ुहैर के अहद में तारीख चली जाए। दे दीजिए मोहम्मद वली के बगैर काम नहीं चल सकता, वली के बगैर काम नहीं चल सकता, वली की जरूरत है। वली कहते किसको है वो भी सुन लीजिए। पैगंबर इस्लाम विलायत की जिम्मेदारी अदा करते थे, विलायत की जिम्मेदारी अदा करते थे, बस बता देते थे यहाँ का ये बातें, जिसको जाना है जिहाद में जाए, जिसको आना है नमाज में आए। न कहीं डंडा था ना कहीं पुलिस, न कहीं डंडा था ना पुलिस, और दो तरह के अहकाम मुसलमानों पर आयद कर दिए थे, एक इंफरादी अहकाम थे और एक इज्तमाही अहकाम थे। इज्तमाही अहकाम को हमारे फुकहा की इस्तलाह में वाजिब किफाई कहा जाता है, और इनफरादी जिम्मेदारियों को जो शरीयत ने आयद की है उसे वाजिब ऐनी कहा जाता है। वाजिब ऐनी जैसे नमाज पढ़ना वाजिब ऐनी है, रोजा रखना वाजिब ऐनी है, और किसी मुसलमान को दफन करना, उसे कफन देना, उसे गुस्ल देना, ये वाजिब किफाई है। एक आदमी अगर ये कर दे तो दूसरे से जिम्मेदारी खत्म हो जाती है। पर जिहाद भी एक वाजिब किफाई था, वाजिब किफाई था। ऐसे मुसलमान तो जो निकल पड़ते थे, मसलन मौलाए मुत्तकियां निकल पड़ते थे, सारे लोग पीछे रहते थे, सारे लोग पीछे रहते थे, तो वाजिब किफाई था। ये नहीं कहते कि वो जिम्मेदार थे जो नहीं गए और वो मुजरिम हो गए, ना। पैगंबर इस्लाम ने आम इजाजत दे दी थी, जो भी करे उसकी उंगलियां काट दो, अगर कोई उजर उसके पास नहीं है। ये किसको हुक्म देते थे? सारे मुसलमानों को हुक्म देते थे। तो फौज वगैरह जिस काम के लिए रखी जाती है वो जिम्मेदारी विलायत जो कायम की थी पैगंबर में उसमें तमाम मुसलमानों की थी, तमाम मुसलमानों की थी। चुनाचे एक वाकया है, उससे आप अंदाजा लगा सकते हैं क्या है कि एक शख्स के घर में एक आदमी के खजूर का दरख्त था, और उससे अंदाजा लगाइए कि असाब में भी तरह तरह के लोग थे। एक खजूर का दरख्त था, वो जब होता था वो उसके घर में घुस जाता था अपनी खजूर तोड़ने के लिए, और वह पंडरी अलग होती थी, अजियत में मुब्तला थे। वो मर्द मोमिन नबी के साहबी जब हुआ ये चले जाते थे और झगड़ा अलग करते थे कि तुम्हारे लड़कों ने मेरी खजूर गिरी दरख्त से उसे खा लिया है। अब इत्तेफाक ऐसा है कि उसके साइन में इनका दरख्त था, हो सकता है घर बेचा हो और दरख्त बचा लिया हो, कहा हो कि हम दरख्त आपके हाथ नहीं बेचेंगे, तो ठीक है, एक मुआहदा है, मुआहदा। तो दरख्त इसका था, घर उस बेचारे का था। ये रोज परेशान करते थे उसको, जब होता था वो घुस जाते थे। पैगंबर इस्लाम ने बुलाया, कहा, उसने जाके शिकायत की कि हुजूर आप मेरी मदद कीजिए, वो साहब उनका दरख्त है, वो हमेशा मुझे परेशान करते हैं, अगर दरख्त बेच दें तो मैं कीमत देने के लिए तैयार हूँ। पैगंबर इस्लाम ने बुलाया, अब देखिए विलायत कैसे की जाती है। पैगंबर इस्लाम ने बुलाया, कहा भाई दरख्त बेच दो तुम, कहा था मैं बेचने के लिए तैयार नहीं, मेरा दरख्त है। पैगंबर इस्लाम ने कहा कि अच्छा उसके बदले में मुझसे एक दरख्त ले लो, कहा मैं इस पर भी राजी नहीं, कहा अच्छा 10 दरख्त ले लो मुझसे, कहा इस पर भी राजी नहीं। एक दूसरे साहबी थे, उन्होंने कहा मैं अपना पूरा बाग देने के लिए तैयार हूँ, उन्होंने कहा मैं इस पर भी राजी नहीं, मैं इस पर भी राजी नहीं। अब देखा आपने असाब में दोनों तरह के लोग थे, नबी की आवाज पे पूरा बात देने के लिए तैयार और नबी की बात पर एक खजूर का दरख्त देने के लिए तैयार नहीं। उनका मैं इस पर नहीं तैयार हूँ। नबी ने कहा अच्छा मैं वादा करता हूँ जन्नत में इस एक दरख्त के बदले तुझे 70 बागात मिलेंगे। उन्होंने कहा मैं इस पर भी राजी नहीं। जब इस पर भी राजी नहीं तो नबी ने किसी एक आदमी से नहीं कहा, सारे मुसलमानों से कहा कौन है कि जो जाए इनका दरख्त काट के इनके दरवाजे पर रख के चला आए। अब मुसलमान चले गए और दरख्त को काटा और उनके घर में फेंक आए, उनके दरवाजे पर फेंक आए। ये वलायत का हुक्म है अज़ीज़ाने गिरामी, ये न इश्तेहाद है और न कानून है, ये वलायत है। और वलायत की जरूरत इसीलिए है जिस तरह बगैर मरकज के दायरा नहीं बन सकता उसी तरह बगैर वली के जमात नहीं कायम हो सकती। इंसानों की भीड़ को उम्मत नहीं कहते, इंसानों की मुंतशिर जमात को जमात नहीं कहते। जमात जमात उसी वक्त बनती है जब उसका एक मरकज हो, जब उसका एक मरकज हो। तो अज़ीज़ाने गिरामी अल्लाह ने मरकज बनाया है, अगर ना होता तो पैगंबर इस्लाम ने जो समाज कायम किया था वो हम तक नहीं पहुंचा, दीन हम तक पहुंच गया। समाज पर जिन लोगों ने कब्जा किया वो दीन नहीं बचा सकते, जिन्होंने समाज नहीं बचाया वो दीन क्या बचाएंगे। तो इस्लामी समाज हम तक नहीं पहुंचा लेकिन अल्लाह का दीन हम तक पहुंच गया। इसका मतलब है कि दीन बचाया किसने, दीन उसी ने बचाया जिसके सुपुर्द अल्लाह ने किया था, जिसके सुपुर्द अल्लाह ने किया था। किसके सुपुर्द किया था वो भी जरा आप सस्ते हल्के फुल्के लफ्जों में बता दूं, के मिसाल से समझा दूं। मसलन आपके पास $50,000 है, आपके काम है इसे अमेरिका में भेजना चाहता हूं, न्यू जर्सी एक साहब है उनको देना है। मैंने कहा मुझे दे दीजिए, तो आप फौरन कहेंगे कि आप तो बड़े दुबले पतले हैं, बूढ़े भी हो गए हैं, इतना बड़ा माल है, अगर कोई मजबूत आदमी आ गया आपसे छीन लिया तो मैं क्या करूँगा। मैंने कहा अच्छा वो फला साहब है बहुत तंदुरुस्त है, बहुत मोटे ताजे हैं, उनको दे दीजिए। तो आप कहेंगे कि हाँ उनको दे तो सकता था मगर वो जिस्म के तो मजबूत हैं मगर दिल के कमज़ोर हैं, ज़रा बुज़दिल हैं, डर जाते हैं, मसलन सांप देख के रोने लगते हैं, मसलन किसी बड़े सिपाही को देख के फरार अख्तियार करते हैं। मैं उनको नहीं दूंगा, मुझे तो ऐसा आदमी चाहिए कि जो जिस्म का भी मजबूत हो और दिल का भी मजबूत हो। मैंने कहा अच्छा फला आदमी देख लीजिए, वो दिल के भी मजबूत है, उनको आज तक नहीं सुना गया कि कहीं डर गए हो, और जिस्म के भी मजबूत है उन्हें दे दीजिए, वो आपका माल पहुंचा देंगे, आपकी अमानत पहुंचा देंगे। तो यही कहेंगे ना साहब उनको भी नहीं छूंगा। मैंने कहा क्यों, कहने लगे कि वो दिल के तो मजबूत है और जिस्म के भी मजबूत है, नफ्स के कमजोर हैं। अगर उन्हीं के दिल में लालच पैदा हो गई, अगर उन्हीं के दिल में हिर्स पैदा हो गई और मेरा माल लेके गोल हो गए तो मैं किससे फरियाद करूंगा, मैं उन्हें भी नहीं दूंगा। मैंने कहा अच्छा फला साहब को दे दीजिए। कहने लगे साहब वो दिल के भी मजबूत है और नफ्स के भी मजबूत है और जिस्म के भी मजबूत है मगर इल्म में जरा कमजोर है, इल्म में जरा कमजोर है। अगर नेम प्लेट पढ़ने में गलती की और जिसको मैं भेज रहा हूँ उसको देने के बजाय किसी दूसरे को दे दिया तो मेरा माल चला जाएगा। तो अज़ीज़ाने गिरामी हम और आप छोटी सी रकम छोटी सी अमानत किसी बुज़दिल के हवाले नहीं करेंगे, किसी लालची के हवाले नहीं करेंगे, किसी कमजोर के हवाले नहीं करेंगे, किसी जाहिल के हवाले नहीं करेंगे। तो 124,000 अंबिया की अमानत इस्लाम अल्लाह और अल्लाह के सुपुर्द कर सकता है। जो माल गनीमत देख के टूट पड़ता हो, जो बड़ी फौज देख के भाग आता हो, जो खौफजदा हो जाता हो, या ऐसे के सुपुर्द करेगा जो कहता हो कि तुम्हारी हुकूमत जो है वो मेरी टूटी हुई नालायक से भी ज्यादा कम कीमत है, जो इतना बहादुर हो कि 20 लश्कर के खड़ा होकर कहता हो अली की इसकी परवाह नहीं है कि वो मौत पर जा पड़ेगा या मौत उस पर आ पड़ेगी। तो अज़ीज़ाने-गिरामी अल्लाह ने अपने दीन को लावारिस नहीं छोड़ा। तो पैगंबर ने ये विलायत की जिम्मेदारी है जो अदा की है। वो वली जो है वो किसी डंडे से किसी तलवार से काम नहीं लेगा। आप हम इंतजार कर रहे हैं उस वली आखिर का, उस वली मासूम का। हम ये समझ रहे हैं, अक्सर लोग समझते हैं कि इमाम जब आएंगे तो बहुत बड़ा लश्कर लेके आएंगे और कत्ले आम शुरू कर देंगे। अज़ीज़ाने-गिरामी कत्ले आम से करके अगर समाज कायम होता और करना होता तो पैगंबर इस्लाम किए होते। अली मुर्तजा की तलवार को किसने रोक लिया था वो ये करते ना। यहाँ तो इंसान को अल्लाह ने आजाद पैदा किया है। मुसलमान बनना है तो अपने जमीर के साथ मुसलमान बनो, अपनी फिक्र के साथ मुसलमान बनो, खुद मुसलमान बनो और मुसलमान बनने के लिए इस्लाम को समझना जरूरी है, इस्लाम को समझना जरूरी है और वली वलायत का सिलसिला जारी है, विलायत का सिलसिला जारी है। अली के बाद इमाम हसन, इमाम हसन के बाद इमाम हुसैन, इमाम हुसैन के बाद ज़ैनुल आबिदीन अलैहिस्सलाम। आपने विलायत की जिम्मेदारी हमारे चौथे इमाम ने कब अदा की? जब कोई नहीं अदा कर सकता, घर लुट चुका है, खैमे जल चुके हैं, तमाम अज़्ज़ा शहीद किए जा चुके हैं, अज़्ज़ा शहीद किए जा चुके हैं, माँ बहने कैदी बनाई जा चुकी हैं, वो सैदानियां जिनका सर इससे पहले कभी खुला नहीं था, चांद सूरज ने खुले हुए सर को नहीं देखा था, उनके सरों से चादरें छीन ली गई हैं, और उस वक्त सैयद सज्जाद को विलायत की जिम्मेदारी अदा करनी है। जब तक इमाम हुसैन जिंदा थे करबला में यौम आशूर, तो सैयद सज्जाद गश में पड़े थे। अलबत्ता जब इमाम हुसैन मैदान करबला में आखिरी बार आवाज इस्तगासा बुलंद करते हैं, तो इस्तगासे की आवाज बीमार के कानों से टकराई, सैयद सज्जाद घबरा के उठ के बैठ गए। ज़ैनब दौड़ के आई, आवाज भी रुकी, अम्मा ये बाबा मदद के लिए पुकार रहा है, क्या कोई बाबा की मदद करने वाला नहीं है? ज़ैनब ने कहा हाँ बेटा, कोई मदद करने वाला नहीं है। सैयद सज्जाद ने तड़प के कहा हबीब इब्ने मजाही क्या हुए, वो तो बचपन के साथी थे मेरे बाबा के, कहा वो शहीद कर दिए गए, कहा मुस्लिम इब्ने औसजा कहा वो भी शहीद कर दिए गए, कहा सईद कहा वो भी शहीद कर दिए गए। मैं तड़प के कहा फूफी अम्मा मेरा भैया 18 साल का अली अकबर, कहा बेटा सीने पर मर्ची खा चुके, जलती हुई जमीन पर लाश पड़ी है, कहा चचा अब्बास, कहा शाने खता कर दिए गए। बेटा हक ये है कि अली असगर भी शहीद किया जा चुका है, अब मर्दों में तुम्हारे अलावा और चंद बच्चों के अलावा कोई नहीं। मैं ये सुनना था, एक मर्तबा तड़प के बीमार खड़ा हो गया, एक नैजा उठाया, खेमे का पर्दा हटाया, नजर डाली तो क्या देखा कि हुसैन जलती हुई जमीन पर बैठे हैं, आगे करबला इकट्ठा कर रहे हैं सज्दे आखिर के लिए। हुसैन की निगाहें उठी, बीमार बेटे को देखा दरवाजे पर खड़ा हुआ है, तड़प के आवाज दी ज़ैनब सैयद सज्जाद को संभालो, कहीं ऐसा ना हो कि शमे इमामत गुल हो जाएगी तो दुनिया बाकी न रहेगी। तारीफ कहती है ज़ैनब आगे बढ़ी, सैयद सज्जाद को अपनी गोद में उठा लिया, अल्लाह अल्लाह कितने नहीं हो गए थे सैयद सज्जाद, ज़ैनब ने अपनी गोद में सैयद सज्जाद को उठा के बिस्तर पर लिटा दिया। मगर थोड़ी देर के बाद जब जलजले आने लगे, सियाह आंधियां चलने लगी, फुरात का पानी उछलने लगा, एक मुनादी ने आवाज दी कद कुतलल हुसैन बे करबला, फिर सैयद सज्जाद की आंख खुल गई, फिर उठे और तड़प के कहा जरा खैमे का पर्दा हटा दो, ज़ैनब ने खैमे का पर्दा हटाया, अब जो देखा तो नोके नैजा पर बाप का सर बुलंद है, आवाज दी अस्सलाम वालेका या अबा अब्दुल्लाह, बस सोगवारा ने मज़लूम अब सैयद सज्जाद है और इमामत और विलायत की जिम्मेदारियां हैं। किस तरह आगे आगे सैयद सज्जाद ऊँटोगी में हाथ थामे हुए हैं और उनके आगे नोके नैजा पर शहीदों के सर हैं। आप सैयद सज्जाद के सब्र का अंदाजा लगाना चाहते हैं, अल्लाह अल्लाह, एक बेटा बाप का कटा हुआ सर देख रहा है और देखता ही नहीं, बल्कि रोज ये होता है जब शाम होती है तो नैजे से सर उतारा जाता है, एक संदूक में रख दिया जाता है, सर उतार के संदूक में रख दिया जाता है, जब सुबह होती है फिर सर हुसैन निकाला जाता है संदूक से और फिर उसमें नैले की यानी छुपी जाती है। अल्लाह अल्लाह, मेरा बीमार इमाम रोज सुबह को एक करबला से गुजरता था, रोज सुबह को ये देखता था कि बाबा का सर और उसके साथ अली असगर का सर, अली अकबर का सर, अब्बास का सर किस तरह रोके नैजा में चुभोया जाता है। हाँ, अब्बास का सर कूफे में, जब यह काफिला कूफे से गुजर रहा था तो रावी कहता है मैंने देखा कि तमाम सर नोके नैजा पर बुलंद है मगर एक सर एक घोड़े की गर्दन में लटका हुआ है, और जब घोड़ा चलता है तो वो सर जख्मी होता रहता है। वो तड़प के आगे गया घोड़े वाले से पूछा, भाई सारे सर लोग के नैजा पर बुलंद है, ये एक सर घोड़े की गर्दन में क्यों लटकाया गया है? कहा तुम्हें मालूम है ये किसका सर है? कहा मुझे नहीं मालूम है। कहा हुसैन के भाई ये मुसलसल अब्बास का सर है। जब लोग के नैजा पर बुलंद किया जाता है, एक मर्तबा निगाहें ज़ैनब के खुले सर को पड़ती है, खुद को जमीन पर गिरा देता है। इसलिए इसे ऊंट की, इसे घोड़े की गर्दन में लटकाया गया है। बस शोक वाराने मजलूम, मैंने अपनी मजलिस तमाम की। एक फकरा और, एक रवायत और, आप देखेंगे हुसैन की करबला 10 दिन के लिए थी, लेकिन सैयद सज्जाद की करबला चली जा रही है शाम। हर जगह का करबला है। तो इमाम ने फरमाया कुल्लो यौमिन आशूरा कुल्लो अर्ज़िन करबला, यानी सब इम्तिहान गाह है। लेकिन सैयद सज्जाद जिस इम्तिहान से गुजर रहे थे कोई अंदाजा नहीं कर सकता। सैयद सज्जाद चले जा रहे हैं ऊंट की मेहर थामे हुए। एक नबी का एक बूढ़ा सहाबी एक मस्जिद में नमाज पढ़ रहा था, रास्ते की मस्जिद थी। उसने सुना था कि कुछ इस्लाम के दुश्मनों ने हाकिम वक्त पर हमला किया था, पाए तख्ते हुकूमत पर हमला किया था शाम में, और शाम की हुकूमत पर, और मर्द सारे कत्ल किए गए हैं, औरतें कलीज बना के लाई जा रही हैं। नबी का कौल याद आया, पैगंबर ने फरमाया था देखो सरबराह नाम औरतों का तमाशा कभी न देखना, ये अमल अल्लाह को पसंद नहीं है। नबी के सहाबी को पैगंबर की हिदायत याद थी, उसने सोचा कि जल्दी से मस्जिद से निकल के अपने घर चले जाए, वरना यह काफिला सामने आएगा, निगाहें बिना इरादा भी उस खुले हुए सरों पर पड़ सकती हैं। सर झुकाए हुए मस्जिद से निकला और चाहता था कि अपने घर चला जाए, सैयद सज्जाद की निगाह पड़ गई। एक मर्तबा तड़प के आवाज दी, अस्सलाम वालेकुम या अखी। मैं इतना सुनना था कि नबी का सहाबी तड़प के आ रहे, हमें तो बताया गया था तुम मुसलमान नहीं हो बल्कि इस्लाम के दुश्मन हो, तुमने तो मुसलमानों जैसा सलाम किया, बस ये कह के सैयद सज्जाद के करीब आया। कहा जल्दी बता दीजिए आप कहां के रहने वाले हैं। सैयद सज्जाद खामोश हैं, बता नहीं रहे हैं और आगे बढ़ते चले जा रहे हैं। एक मर्तबा नबी के सहाबी ने कहा जरा ठहर के मुझे बता दीजिए, रुक के बता दीजिए और मैं उसके बाद चला जाऊंगा। मगर सैयद सज्जाद रुक नहीं रहे हैं। फिर बूढ़े सहाबी ने कहा मैं आपसे सवाल कर रहा हूँ, आप जरा सा ठहर नहीं जाते? सैयद सज्जाद ने अपनी उंगलियों से अपने पांव की तरफ इशारा किया। अब नबी के सहाबी ने जो देखा तो क्या देखा, एक छोटी सी रस्सी का टुकड़ा है, एक सिरा सैयद सज्जाद के पांव में बंधा है, दूसरा सिरा नाके के पांव में बंधा है। जब सैयद सज्जाद रुकने की कोशिश करते थे, नाके पाए बीमार को जख्मी कर देते थे। अल्लाह अल्लाह, नबी के सहाबी ने मंजर देखा, तड़प के आवाज दी चलते रहिए, रुकने की ना कोशिश कीजिएगा। मैं इतना बता दीजिए आपका ताल्लुक, आपका वतन कहाँ है? सैयद सज्जाद ने अपने गले पर हाथ रखा, इशारा था, गले की बंदिश इतनी सख्त है कि आवाज नहीं निकल रही है, दूसरे हाथ से नाक़े ज़ैनब की तरफ इशारा किया। नबी का साहबी नाक़े ज़ैनब के पास आ गया, सर झुका लिया, आवाज दी बीबी आप बता दीजिए आप कहाँ के रहने वाली हैं, या काफिला कहाँ का है? ज़ैनब ने कहा भाई क्या पूछते हो, हम मदीने के रहने वाले हैं। मदीने का नाम सुना, नबी का साहबी तड़प गया, अरे ये तो मेरे नबी का वतन, मेरे रसूल का वतन, जल्दी बताइए मदीने के किस महल्ले से ताल्लुक है? सैयद सज्जाद ने तड़प के कहा भाई हम महल्ले बनी हाशिम के रहने वाले हैं। अब नबी के साहबी ने मातम करना शुरू किया, कहा जल्दी से अखान वादे का नाम बता दीजिए, लिल्ला बता दीजिए। ज़ैनब ने अबुल फजल अब्बास के कटे हुए सर की तरफ देखा, ए तेरे गैरतदार भैया अब्बास। کیا بتا دوں میں علی کی بیٹی زینب فاطمہ کی جگر بند زینب ہوں. علی و فاطمہ کا نام سنا نبی کے صحابی نے سر پیٹنا شروع کیا, ماتم کرنا شروع کیا. ایک مرتبہ مدینے کا رخ کیا, تڑپ کے آواز دی, اے اللہ کے حبیب میری آنکھیں کیا دیکھ رہی ہیں؟ ارے آپ کی گود کے پالے بے مکھنو چادر گلے بنے ہوئے, ہاتھوں میں ہتھکڑیاں پاؤں میں بیڑیاں. انا للہ و انا الیہ راجعون. سیدی و مولائی پالنے والے ہماری اس مجلس کو قبول فرما لے, پالنے والے ہمارے آنکھوں کو رومالے مردی جناب سیدہ پر جگائے, پالنے والے جو بیمار ہیں انہیں سید سجاد کے صدقے میں شفا کلی عطا فرما, پالنے والے جو مقروض ہیں ان کا فرض عطا, پالنے والے جو دنیا سے جا چکے ہیں ان کی مغفرت فرما, پالنے والے جہاں جہاں شیعان حیدر کرار ہیں ان کی حفاظت فرما, پالنے والے جن لوگوں نے اس دیار غیب میں ذکر اہل بیت کا پرچم بلند کیا ہے ان کے مفادات کی نگرانی فرما, ان کے مستقبل کو روشن بنا دے. پالنے والے یہاں جو بچے پر پرورش پا رہے ہیں فرش حسین کا واسطہ, ذکر حسین کا واسطہ, ان کی کردار کی حفاظت کر اور انہیں سچا عزادار بنا دے. پالنے والے ہمارے نوجوانوں کو, ہمارے بچوں کو, ہمارے بزرگوں کو ایسا کردار اور ایسا علم عطا کر دے جو دین اہل بیت کے تعارف کا ذریعہ بن جائے. پالنے والے ہمارے گھروں کو, ہمارے دلوں کو, ہمارے اعضا خانوں کو اپنے ذکر اور اہل بیت کی یاد سے آباد رکھ, پرچم اسلام کو سربلند کر, پرچم کفر کو سرگو کر, حضرت حجت کے ظہور میں تعظیم فرما. آپ حضرات سے آخر میں پھر سورہ فاتحہ کی درخواست ہے. شہنشاہ حسین مرزا, شفیق فاطمہ, عباس حسین مرزا اور دیگر تمام مرحوم و مرحومات کی روح کے لیے پارسی سورہ فاتحہ. بسم اللہ الرحمن الرحیم. Thank you.